नमस्कार, अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रदेश दुई को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम को 55 अंक में यहाँहरुलाई स्वागत छ। म रिंकु मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 में मिथिलांचल एफएम 105 MHz बाट प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगइन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको 55 अंकमा हामी मधेसी समुदायका दलित, विपन्न, सीमान्तकृत र जोखिममा रहेका नागरिकहरूको हक र अधिकारको अवस्थाको बारेमा कुराकानी गर्नेछौ। मधेसका नागरिकहरूको अधिकारको संरक्षणका लागि मधेसी आयोगले गरेका कार्यहरू र विशेष गरी मधेसी समुदायभित्रका दलित, विपन्न, सीमान्तकृत र जोखिममा रहेका नागरिकहरूको समस्याहरू र ती समस्याहरूको समाधानका लागि केन्द्रीय र प्रदेश सरकारले अवलम्बन गर्नुपर्ने रणनीतिहरूका विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। त्यसैले कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एक पटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घर पालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जात जाति र समुदायका नेपाली नागरिकहरूको समान अधिकार छ। विभिन्न क्षेत्र र विभिन्न अवसरहरूमा नेपालका सबै नागरिकहरूको समान पहुँच पुर्याउनका लागि समुदायगत र जातिगत आधारमा संवैधानिक अङ्गहरूको गठन गरिएको छ। संवैधानिक अङ्गहरू मध्येको मधेसी आयोग पनि एक अभिन्न अङ्ग हो, जसले मधेसी समुदायका नागरिकहरूको हक हितका लागि सरकारलाई जिम्मेवार बनाउँदछ। विभिन्न समयमा भए गरेका राजनीतिक, सामाजिक र आर्थिक गतिविधिहरूका कारण राज्यका नागरिकहरूको जीवन शैलीमा उतार चढाव आउने गरेको देखिन्छ। पछिल्लो समयमा मधेसी समुदायको मूल बसोबास रहेको प्रदेश नम्बर 2 मानवाधिकार उल्लङ्घन सम्बन्धी थुप्रै घटनाहरू अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले अभिलेखीकरण गरेको छ। मानवाधिकार उल्लङ्घन सम्बन्धी घटनाहरूको पैरवी गर्दै पीडकलाई सजाय र पीड़ितलाई न्याय दिलाउनका लागि इन्सेकले विभिन्न घटनाहरूमा नेतृत्व लिँदै आएको छ। अहिलेको वैज्ञानिक समाजमा पनि बोक्सीको आरोपमा कुटपिट गर्ने, बलात्कार र बलात्कार प्रयास गर्ने, लैंगिकताका आधारमा विभेद गर्ने, महिला हिंसा गर्ने, छुवाछुत गर्ने, अमानवीय र अपमानजनक व्यवहार गर्ने लगायतका थुप्रै क्रियाकलापहरू हुने गरेका छन्। ग्रामीण भेगमा बस्ने मधेसी समुदायका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको अधिकारको संरक्षण हुन नसकेको अवस्था छ। अझै पनि ग्रामीण क्षेत्रमा बस्ने मधेसी समुदायका छोरीलाई शिक्षा दिनुपर्छ भन्ने मानसिकताको विकास हुन सकेको छैन। महिलाहरू पनि समुदायमा खुलेर बोल्न नपाएको अवस्था छ, जसबाट लैंगिकताको आधारमा हुने विभेद कायम नै छ। साथै महिला, बालबालिका तथा किशोरीहरू शिक्षाको अधिकारबाट वञ्चित छन्। अनियन्त्रित फोहोर मैला र दुर्गन्ध, शुद्ध खाने पानीको अभाव र व्यवस्थित शौचालयको निर्माण नहुँदा नागरिकहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न गई विभिन्न रोगहरूबाट संक्रमित हुनु परेको छ, जसकारण नागरिकहरू स्वास्थ्यको अधिकारबाट वञ्चित छन्। त्यस्तै सुरक्षित र व्यवस्थित आवासको पहुँच नहुँदा नागरिकहरू आवासको अधिकार उपभोग गर्नबाट वञ्चित छन्। नेपालका सबै नागरिकहरूको समान अधिकार छ र अधिकारको उपयोग कसरी गर्ने भन्ने बारेमा विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने दलित र विपन्न समुदायका नागरिकहरूलाई सचेत बनाउन आवश्यक छ। अधिकार बारे जानकार गराई अधिकार प्राप्तिका लागि सशक्त बनाउन र विभिन्न उत्पादनमूलक र उपलब्धिमूलक क्रियाकलापहरूमा उक्त समुदायको पहुँच पुर्याउन स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाबदेही बनाउनु आजको प्रमुख आवश्यकता हो।
कोरोना भाइरस COVID-19 का बारेमा जान्नै पर्ने 5 कुराहरू।
COVID-19 भनेको के हो?
COVID-19 नयाँ कोरोना भाइरसबाट हुने एक रोग हो। यो रोग मानिसमा पहिला कहिले देखा परेको थिएन। कोरोना भाइरस भाइरसहरूको एक ठुलो परिवार हो जुन जनावर र मानिस दुवैमा पाइन्छ।
COVID-19 को लक्षणहरू के के हो?
धेरै जसो मानिसहरूमा COVID-19 को हल्का लक्षणहरू देखा पर्दछ, जस्तै नाकबाट पानी बग्ने, घाँटी दुख्ने, खोकी लाग्ने तथा ज्वरो आउने। केही मानिसहरूमा निमोनिया वा श्वास फेर्न गाह्रो हुने जस्ता अलिक गम्भीर समस्याहरू पनि हुन सक्छ। केही अवस्थाहरूमा संक्रमणको कारणले मृत्यु पनि हुन सक्दछ।
COVID-19 कसरी फैलिन्छ?
COVID-19 संक्रमित व्यक्तिसँग नजिकबाट सम्पर्क भएमा यो संक्रमण सजिलै सर्न सक्छ। COVID-19 संक्रमण भएको व्यक्तिले खोक्दा वा हाछिम गर्दा थुकको साना कणहरू बाहिर निस्कन्छन् र नजिकै भएको मानिसले श्वास लिँदा सो भाइरस उसको शरीरभित्र प्रवेश गर्दछ।
COVID-19 को संक्रमणबाट को बढी जोखिममा छ?
COVID-19 ले मानिसमा पार्ने प्रभावका बारेमा अझ थप जान्न आवश्यक छ। ज्येष्ठ नागरिक तथा अन्य स्वास्थ्य समस्या, मधुमेह र मुटु रोग भएका व्यक्तिहरू यो रोगका कारण गम्भीर बिरामी हुन सक्छन्।
COVID-19 को उपचार के हो?
हालसम्म COVID-19 को कुनै पनि उपचार उपलब्ध छैन, तर बिरामीमा देखा परेका लक्षणहरूको आधारमा उपचार गर्न सकिन्छ।
नागरिक सचेतनाका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र उन्से।
अब सुन्नुहोस् प्रदेश दुईका मधेसी समुदायका दलित, विपन्न र सीमान्तकृत समुदायको मानवाधिकारको अवस्थाका बारेमा मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तसँग इन्सेक प्रदेश दुई कार्यालयका कार्यक्रम फोकल पर्सन वरुण बस्यालले गर्नुभएको कुराकानी।
नमस्कार, स्वागत छ सरलाई।
धन्यवाद। सम्पूर्ण श्रोतामा मेरो नमस्कार।
यो मधेसी समुदायका दलित, विपन्न, सीमान्तकृत र जोखिममा रहेका नागरिकहरूको हक र अधिकारको अवस्था चाहिँ कस्तो छ, सरले समग्रमा बताइदिनुहोस् न।
यसलाई समग्रतामा हेर्दाखेरि यो दलितको अवस्था जसरी यसलाई दलित दबिएको अवस्थामा जुन देखिएको छ बाहिरबाट, भित्रबाट पनि यसमा सुधार हुन सकेको छैन। जस्तो राज्यले अपेक्षा गरे हो कि यो तिनवटै सरकारले, नेपाल सरकारका तिनवटै सङ्घीय प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने लक्षित वर्गको लागि त्यो अपेक्षाकृत कार्य हुन नसकेको जुन यथार्थता रहेको छ यसमा। अब त्यसमा अब किन यथार्थता रहेको छ भने, र कारणमा के जाँदाखेरि आयोगले दुईटा अध्ययन गरेको छ गएको वर्षमा। एउटा यो मधेसी समुदायमा दुईटा जुन वर्ग छ, एउटा अति विपन्न र विपन्न वर्ग, र माथिका जुन हो सम्पन्न र सुसम्पन्न वर्गको बिचमा खाल्डो जुन हो ग्याप चाहिँ बढ्दै गएको छ। यो विभिन्न अहिलेको विभिन्न कारणहरूले नम्बर एउटा, र दोस्रो यसमा कारण के भयो भने, यसको मुख्य कारण के हो भने जनचेतनामा व्यापक कमी रहेको देखिएको छ। जनचेतनामा व्यापक कमीको कारणले त्यसमा रूपान्तरण हुन सकेको छैन। रूपान्तरण नभएको कारणले सशक्तिकरण हुन सकेको छैन, र सशक्तिकरण नभएको कारणले वडासम्म पनि, पालिकासम्म पनि त्यो दलितको र लक्षित वर्गको, अति विपन्न विपन्न वर्गको पहुँच हुन सकेको छैन। यो यथार्थता हामीले यो अध्ययनको क्रममा हामीले देखेका छौँ। यसको परिणाम कहाँ कहाँ देख्यौँ भने, नम्बर एकमा शिक्षामा उसको गरिबी भनेको अत्यधिक भयो, अति विपन्न र विपन्न वर्ग, अनि गरिबीको कारणले शिक्षामा पहुँच हुन सकेन। शिक्षामा पहुँच नभएको कारणले त्यसको स्वास्थ्य अवस्था गम्भीर भयो, कुपोषण लगायतका सम्पूर्ण समस्याहरू आए, बाल विवाहको अवस्था उत्तिकै भयो, हत्या, हिंसा, आत्महत्या जुन भनिन्छ अहिलेको अवस्थामा, त्यो गर्ने र गराउने दुईटैतिरको अवस्था आयो, र समाजमा जुन हो वर्षौँदेखि, हजारौँ वर्षदेखि, जुन सयौँ वर्षदेखि जुन यो जातीय परम्परा जुन रहेको छ, त्यो जातीय परम्पराले त्यसलाई थिचो मिचो गर्नेदेखि लिएर राज्यको मूल धारमा जुन प्रवेश हुनुपर्ने हो, पहुँच हुनुपर्ने हो, त्यो हुन नसकेको यथार्थ। यो यति कुरा मैले यहाँसँग कुरा गरिराख्दाखेरि आयोगले गरेका अध्ययनको प्रतिवेदनको यो निचोड र यो निष्कर्ष मैले यहाँ मार्फत सम्पूर्ण जुन हो समुदायमा मैले र श्रोतामा मैले जानकारी गराउन चाहे।
हजुर, अनि यो मधेसी समुदायभित्रका दलित, विपन्न, सीमान्तकृत र जोखिममा रहेका नागरिकहरूका चाहिँ समस्याहरूका बारेमा बताउनु भयो। ती समस्याहरू समाधानका लागि चाहिँ केन्द्रीय सरकार, प्रदेश सरकार या स्थानीय सरकारले के कस्ता रणनीतिहरू चाहिँ अवलम्बन गर्नुपर्ने देख्नु भएको छ, के कस्ता सुझावहरू दिन चाहनुहुन्छ?
हो, अब एउटा कुरो के छ भने, सबभन्दा पहिले हामीले के बुझ्नु पर्यो भने, यो सरकार जुन तिनवटै सरकारको जुन हामी पृष्ठभूमिमा नाम लिएका छौँ, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, यो कार्यान्वयनको लागि इम्प्लिमेन्टेसनका मुख्य आधारहरू, तपाईँ हामी चाहिँ यी आयोगहरू सिफारिस गर्ने हो, यो यस्ता खालका नीति भनेको प्रष्ट रूपमा यो हुनुपर्छ र नियत पनि त्योभन्दा पनि प्रष्ट हुनुपर्छ। नीति बनाएर मात्र हुँदैन, त्यो नियतलाई सफा नियतका साथ चिन्हो कार्यान्वयनतिर हामीले लैजानुपर्ने पहिलो आवश्यकता रहेको छ। अब एउटा कुरा हामीले के विचार गरौँ भने राज्यले बाल विवाह नगर भनेर एउटा बनायो, तर बाल विवाह भनेको धनुषामा मात्रै 60% छ जुन वर्ग हामीले कुरा गर्दैछौँ, त्यसमा त कतिपय ठाउँमा त म यो प्रदेशको वीरगन्ज भनेको पर्साको केही गाउँपालिकामा जाँदाखेरि त केही दलित वर्ग र केही जुन विपन्न वर्गमा त 100% बाल विवाहको अवस्था देखियो होइन। त नीति त बन्यो तर नीतिलाई कार्यान्वयन गर्ने इम्प्लिमेन्टेसनका जुन पार्ट हो त्यो साह्रै कमजोर साह्रै फिटलो भएको एउटा कुरो देखियो। अब स्वास्थ्यको अवस्थामा त्यस्तै देखियो, गरिबी न्यूनीकरण कुरो आयो तर गरिबी न्यूनीकरणको सट्टामा गरिबीहरू बढ्दै गयो। अहिले भर्खरै म चाहिँ 70 एउटा गाउँमा हात्ती भनेको टोलबाट आएको छु श्रीमस्ताबाट, अनि त्यसमा के देख्यो भने मुसहर जातलाई बन्धुवा मजदुरको रूपमा दासको रूपमा चाहिँ मान्छेहरूले नेपाल बाहिर लैजान्छन् र त्यसलाई बेचेर त्यसका आधारमा काम अझै पनि हुँदो रहेको छ भने त्यो 15 मुसहरको अवस्था दयनीय अवस्थामा देखेर म आएको छु र त्यहाँ चाहिँ त्यसलाई राज्यले किन त्यसको पहुँचाउन सकेन त्यसका लागि म स्थानीय सरकारदेखि लिएर म केन्द्रसम्मको यसको पहल गरेको छु। यो परिस्थिति के आयो भने दास राख्न पाइँदैन, त्यो के रहेछ भने बाल विवाह गर्न पाइँदैन, यो बाल श्रम गर्न पाइँदैन, यी सम्पूर्ण हाम्रा कानुन जुन सन्धि सम्झौता र आन्तरिक कानुनहरू हाम्रो पहुँच भए तापनि निर्माण भए तापनि त्यसको जुन हो इम्प्लिमेन्टेसनका जुन पार्ट हो हामीले गर्नुपर्ने जुन हो क्रियान्वयनका जुन पार्ट हो त्यो कमजोर भएको कारणले यी कुरा हुन सकेको छैन। कानुन भनेको हामीसँग जति कानुन छ त्यसलाई मात्रै हामीले प्रयोग गर्न सक्यो भने सदुपयोग गर्न सक्यो भने यस्ता खालका जुन कुराहरूलाई हामीले घटाउन सक्छौँ न्यूनीकरण गर्न सकिन्छ। अब यसको लागि अब रोल प्ले भनेको यो जुन संवैधानिक आयोग जुन मधेसी आयोग सहितका जुन आयोगहरू रहेका छन् जस्तै दलितका आयोग छन् महिला आयोग रहेका छन् यी सबै आयोगहरूको के छ भने सिफारिस गरेर र सिफारिसलाई क्रियान्वयन गराइदियो भने यसलाई त्यो पार्टमा लगियो भने यो न्यूनीकरण हुँदै जान्छ। यसमा जुन गठन भएका जति जुन 27-28 महिना भएका थिए यी आयोगहरूले यो कामहरू अगाडि बढाएका छन् तर जति हुनुपर्ने जुन हो तदारुकताका साथ जुन हो राज्यले त्यसलाई अङ्गीकार गर्ने वा स्वीकार गर्ने वा सिफारिस गरिएका कामहरूलाई जुन हो सहगत रूपमै नै अगाडि बढाइदिने समस्या समाधानको लागि त्यो हुन नसकेको कारणले अझै जुन अहिलेको अवस्थामा चाहिँ यो बढेको अवस्थामा देखिन्छ। बढेको कारण दुईवटा, एउटा के हो भने एउटा नियत सफा नभएर, अर्को कुरा के छ भने अलिकति जुन हिजोका दिनमा जुन दबिएका कुराहरू थिए बोल्दै नथिए यो लक्षित वर्गहरूले दलितहरूले अहिले बोल्न पनि थालेका छन्। यो सकारात्मक पक्ष रूपान्तरणका केही पक्षहरू रहेका छन् जस कारणले के छ भने समाजमा आउन थालेको छ, समाजमा जुन यो कुराहरू बाहिर आउँछन् र तपाईँ हामी काम मिडियाका मार्फत जुन ठाउँमा जाने गर्छौँ यो अवस्थामा हामी आइपुगेका छौँ र यसमा चाहिँ क्रमशः चाहिँ बोल्ने अलिकति कुरो आएको छ तर त्यसको गुणात्मक जुन रूपान्तरण हुनुपर्ने, गुणात्मक जुन सशक्तिकरण हुनुपर्ने, गुणात्मक जुन पहुँच हुनुपर्ने यसमा समस्या छ। अब म अर्को एउटा कुरा यहाँ मार्फत मैले के भन्न चाहन्छु भने यो भाषिक समस्या पनि आफ्नो भाषालाई भन्न सक्न बुझाउन नसकेको कारणले पनि समस्या हुँदो रहेछ यी दलित वर्गहरूमा। जस्तै 70 जुन हो जिल्ला प्रहरी कार्यालयमा दलितका महिलाहरूले भित्र जान खोज्दाखेरि म छहारीमा बस्छु एकछिनको लागि भाषा बुझाउन नसकेको कारणले घन्टौँ चाहिँ त्यहाँ चाहिँ घाममा बस्नु परेको मलाई हिजो चाहिँ त्यहाँका चाहिँ त्यो कुरा त्यहाँका दलित महिलाहरूले अगुवा महिलाहरूले सुनाए। त्यो भाषाको समस्याले पनि अलिकति समस्या, किनभने भाषामा पनि पहुँच छैन, राज्यका जुन विकेन्द्र जुन सामाजिक आर्थिक र सांस्कृतिक विपन्नता जसलाई भनिन्छ यो सबैमा यो विपन्नता भएको कारणले यो समस्या हो। त्यो समस्या त हो तर समाधानका लागि के भयो भने अगाडि आएका छन् त्यो अगुवाहरू, त्यसलाई जुन न्यूनीकरणको लागि आवाज उठाएका छन्। यो सकारात्मक पक्ष हो र यी पक्षहरू जुन एनजिओ आइएनजिओदेखि लिएर डिफ्रेन्ट जुन हाम्रा जुन कन्स्टिट्युसन बढिरहेको जुन छ समन्वय र सहकार अझै जुन प्रभावकारी रूपमा भयो भने धेरै कुरा हामीले यसलाई बिस्तारै बिस्तारै चाहिँ कम समयमै न्यूनीकरण गर्न सक्छौँ जस्तो मैले यो अध्ययन र अनुगमनको क्रममा मैले पाएको छु।
हजुर, यो मधेसी समुदायको मानव अधिकारको अवस्थाको बारेमा अध्ययन अनुसन्धान र अनुगमनबाट चाहिँ चाँडै पत्ता लागेका या उठेका समस्याहरूको बारेमा त यहाँले बताइ नै सक्नुभयो र ती समस्याहरू समाधान गर्न र मधेसी समुदायको हक हितलाई संरक्षित गर्नका लागि मधेसी आयोगले चाहिँ आगामी दिनमा कस्ता योजना राखेको छ या कस्ता
अब सबभन्दा पहिले बरु राम्रो यो प्रश्न यहाँ आयो। नम्बर एकमा हामीले के गरेको छौँ भने मधेसी आयोगले एउटा पञ्चवर्षीय रणनीतिक योजना बनाएको छ। त्यसमा 20 कार्यदल छ। त्यो 20 कार्यदलमा एउटा जातीय रूपमा यो दलितलाई कसरी हामीले मूलधारमा ल्याउन सक्छौँ, विपन्न र अति विपन्नलाई अर्को कार्यदलमा कसरी हामीले मूलधारमा ल्याउन सक्छौँ, त्यसका लागि हामीले 2D भ्यान्सी फाइट गरेर हामी नेपाल सरकारलाई पञ्चवर्षीय रणनीतिक योजनामा हामी पठाइसकेका छौँ र त्यसको जुन विस्तारै क्रमशः चाहिँ त्यसलाई अगाडि आउनेछ यसै वर्षदेखि एउटा हामीले त्यो पञ्चवर्षीय योजना र यसका लागि फेरि मधेसी आयोगले आफै बसेर वा 2-4 विधिलाई राखेर मात्रै गराएको त्यो होइन, दलित आयोगसँग त्यस पछाडि त्यहाँ जुन दलित सम्बन्धमा जुन विभिन्न जुन सङ्घ संस्थाहरू छन् राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू उहाँहरूका एक्सपर्टिजलाई लिएर हामीले बस्यौँ अनि बसेर त्यस आधारमा हामीले नम्बर एकमा काम गरेका छौँ। नम्बर एकमा पञ्चवर्षीय योजनाको जुन मैले यहाँ मार्फत जुन मैले निवेदन गरेँ सम्पूर्ण श्रोतामा, अनि दोस्रो हामीले के गरेका छौँ भने वार्षिक कार्ययोजनामा हामीले राखेका छौँ चेतना जनाउने जगाउने अनि चेतनामूलक कार्यक्रमहरूबाट आय आर्जन जुन छ इन्कम जेनेरेसन बढाउने, र इन्कम जेनेरेट भयो भने गरिबी अलिकति घट्दै जान्छ, शिक्षामा पहुँच हुँदै जान्छ, अनि त्यस पछाडि चाहिँ जब पहुँचका जुन विभिन्न बहुआयामिक पहुँच जब हुँदै जान्छ भने समाजमा उसले आफ्नो भावना आफ्नो विचार आफ्नो जुन भाषाका मार्फतबाट धेरै कुरा उसले एक्सप्रेस गर्न सक्छ भने यो उद्देश्यका साथ वार्षिक कार्यक्रमहरू पनि हामी अगाडि ल्याएका छौँ। यो आय आर्जन इन्कम जेनेरेसनका मैले किन दिएँ भने गरिबीका कारणले मैले सिधाको मारामा जाँदाखेरि 85 पासवानमा एकजना पनि महिला चाहिँ एसएलसी नभएको मैले पाएँ र एकजना पनि पुरुष भनेको प्लस टू नभएको पाएँ त्यो बोर्डरको जुन 85 त्यो पासवानमा दुसार्जनलाई भनिन्छ। यो अवस्था त्यहाँ देखियो अनि यस्तै खालका जुन डिफ्रेन्स ठाउँमा हामी जुन यो अहिलेको अवस्थाले विभिन्न प्रकारका जुन हत्या र आत्महत्याका कुराहरू आएका छन्। अब हेरौँ अब अलिक जनचेतनाको अवस्था कस्तो गम्भीर अवस्थामा छ भने हामीले पानी नदिएर हामी पानी समेत जुन सर नगर्न नसकेर कोर पनि जानु एउटा जुन सदाको एउटा मुसाहरूको मृत्यु भएको छ भने यो सरकारी अस्पतालमा भने ठिक त्यस्तै अन्य घटनाहरू त के हुँदो रहेछ भने त्यही कुरा चाहिँ अन्य जातमा अथवा अन्य वर्गमा त्यति छैन, जबकि दलित वर्गमा यो जुन चेतनाको कमीको कारणले शिक्षाको कमीको कारणले गरिबी अत्यधिक भएको कारणले यी सबै कुराहरू जुन हो क्लाइमेटमा अथवा उच्च बिन्दुमा पुगेको छ जसलाई हामीले शिक्षाको माध्यमबाट गरिबी घटाएर आय आर्जनमा वृद्धि गराएर समाजमा चेतना फैलाएर गरिब दलितका समस्या खालि दलितले नै समाधान गर्छ भने होइन, गैर दलितले पनि उत्तिकै दिन हो अगाडि बढ्नुपर्छ समस्याका समाधानको लागि यी सबैले हामीले यो सबै पक्षलाई सर्वपक्षीय दिन हो हामीले यसलाई अगाडि बढाउँछौँ भने अर्कोतिर रिवार्ड एन्ड पनिसमेन्ट दलितका सम्बन्धमा यी वर्गका सम्बन्धमा जसले राम्रो काम गर्छ त्यसलाई हामीले पुरस्कृत पनि गर्नुपर्छ भने जसले गलत काम गरेको छ यी वर्गहरूको सम्बन्धमा त्यसले हामीले राज्यले दिनु कानुन अनुसारका दण्ड पनि दिनुपर्छ र यदि दण्डको मात्रा यदि घटेको छ भने त्यसलाई कानुनमा संशोधन गरेर अझै त्यसलाई व्यवस्थित र परिमार्जित गर्नुपर्छ भने यी पक्षका लागि जुन हो मधेसी आयोग जुन हो सिफारिस गरेको छ र भोलिका दिनमा अझै सिफारिस गर्दै जानु हो भने यहाँ मार्फत म सन्तोष हुन्छ र के छ भने जनतालाई म निवेदन गर्न चाहन्छु। अर्को एउटा कुरा यसैमा म के जोड्न चाहन्छु भने अलिकति सक्षमता जुन हो त्यो दलित वर्गका जुन अलिकति माथि उठेका जुन हाम्रा जुन अगुवाहरू हुनुहुन्छ उहाँहरूले अलिकति जुन हो अझै सकारात्मक हुनुपर्छ। त्यो वर्गका जुन तल्लो लेभलको जुन अहिले पनि जुन गाउँबाट अथवा टोलबाट अथवा ठाउँबाट भूमिहीनताबाट मधेसी दलितको 97% भूमिहीन रहेको छ मधेसी दलित त्यो कसै त्यसका भएका जुन हो गाउँ ब्लकका जग्गा अथवा के छ छुटेका जग्गा यी सबैहरू जग्गा उसको हातमा कसरी आउँछ त्यसको लागि पनि अगाडि बढ्नु पर्ने र स्थानीय सरकारदेखि प्रदेश सरकारले घचघचाउनु पर्ने दलित अगुवाले अगाडि बढेर सम्पूर्ण क्षेत्रका जुन हो यसलाई लिएर जुन हो अगुवाहरूलाई अगाडि बढ्न बढिकन हुँदैन
भनिन्छ यदि बच्चा रोएन भने त्यसको आमाले पनि दुध खुवाउँदैन जबसम्म रोदैन भन्न खोजेको हामीले अलिकति दिनु जिज्ञासा हुनु पर्यो धैर्य हुनु पर्यो नीति विकास गर्दै त्यो क्षेत्रलाई हामीले अगाडि बढ्यो भने अनि रूपान्तरण हुँदै जान्छ र रूपान्तरण भएपछि विचार र त्यो भाग सबै बढ्दैमा त्यो सकारात्मकता आउँछ र कामलाई राज्यको राज्यले सोचेर दिएका छन् कि यो वर्गहरूलाई जुन मूलधारमा ल्याउनु पर्छ त्यो हामीले मूलधारमा ल्याउनु पर्छ यदि यी वर्गहरू जुन दलित वर्गहरू यदि मूलधारमा आएन भने विकास भनेको मुलुकको चौतर्फी विकास जुन हामी भन्छौँ बहुआयामिक विकास जुन भन्छौँ त्यो हुन सक्दैन त्यस कारणले गाउँका टोलका समाजका क्षेत्रका प्रदेशका मुलुकका जुन हो बहुआयामिक विकासको लागि यो जुन दलित वर्ग जुन छ दलित वर्गमा पनि केही वर्गहरूमा त एकदम जस्तै मुसहरको पहुँचै छैन होइन मुसहरूको पहुँच छैन एकदम गम्भीर अवस्थामा छन् पासवानहरूमा अलिकति छन् त्योभन्दा राम्रो तर त्यसको पनि अवस्था त्यति राम्रो छैन यी पश्चिममा वादी समुदायहरू रहेका छन् त्यसको पनि पासी समुदायहरू जुन लुम्बिनी प्रदेशका यी सबैका जुन पहुँच जुन पूर्वदेखि पश्चिमसम्मको हामीले अगाडि बढाउनै पर्छ र यसका लागि हामी शिक्षामा जुन गुणस्तरीय शिक्षा शिक्षामा पनि गुणस्तरीय शिक्षालाई अगाडि बढाउनु पर्छ अर्को म यसमा के जोड्छु भने समाज हामीले सामन्त जमिनदारीबाट हट्याएछ तर सोच भनेको सामन्ती सोच अझै पनि केही छ अब समुदायमा छँदैछ कि यिनीहरूलाई थिच्ने यसलाई मिच्ने त्यो यहाँ मार्फत मैले के एउटा अनुरोध गर्न चाहन्छु सम्पूर्ण समुदायसँग अहिलेको युगमा तपाईँको कानुन भनिसकेका छन् हाम्रो समाजमा परिवर्तन भएको छ कसैलाई थिचेर मिचेर तल्लो जात माथिल्लो जात गरेर अहिलेको अवस्थामा चल्दैन यो यो कानुनी अपराध हो यो सामाजिक अपराध हो यो सांस्कृतिक अपराध हो त्यस कारणले यो चाहिँ त्यसमा चाहिँ सुधार गर्दै लैजानुपर्छ र आफ्नो व्यवहार चाहिँ व्यक्तिगत रूपमा आफैबाट सुरुवात गर्दै व्यवहारमा सुधार गर्यो भने समाजमा सुधार हुन्छ भनेर भन्न पनि यहाँ मार्फतमा सम्पूर्ण फेरि दर्शक र श्रोतामा म निवेदन गर्न चाहन्छु।
हुन्छ, र आजका लागि अन्तिम प्रश्न जोड्न चाहे, जस्तो मधेसी आयोगले चाहिँ मधेसी समुदायका हक मधेसी समुदायका नागरिकहरूको चाहिँ हक अधिकारका सन्दर्भमा या मानव अधिकार मानव अधिकारका सन्दर्भमा जति पनि प्रसङ्गहरू उठाएको छ जति पनि सरकार समक्ष चाहिँ सिफारिस गरेको छ त्यसको चाहिँ कतिको कार्यान्वयन भएको अवस्था छ त्यो सिफारिसहरू चाहिँ कतिको एक्सेप्ट भएको अवस्था छ स्वीकार भएको अवस्था छ यो चाहिँ
यो पनि एउटा मूल प्रश्न प्रत्येक ठाउँमा जाँदाखेरि यो आयोगहरू जुन यस जुन बनाइएका छन् संविधानको भाग 27 अन्तर्गत बनाइएका 7 जुन हो संवैधानिक आयोगहरू रहेका छन् यसले गरेका कामहरूको सिफारिस कति गराएको छ यसमा केमा डिपेन्ड गरेको छ भने म यहाँलाई म जानकारी गराउँ यहाँ मार्फत नम्बर एकमा के छ भने हाम्रो समन्वय र सहकार चलेको छ यो नयाँ आयोग 27 मात्रै भएको छ मैले पहिले नै जानकारी गराइसकेँ यो यो अवधिमा हामीले के गर्यौँ समन्वय र सहकार जस्तै दलित आयोगसँग हामीले समन्वय सहकार गर्यौँ र समन्वय र सहकार गरेर यसलाई गर्नुपर्ने कामहरू कस्ता खालका छन् यदि मधेसी आयोगले गर्न सकेको छ भने एकदम ठिक छ यदि गर्न सकेको छैन भने त्यसलाई चाहिँ दलित आयोगसँग राष्ट्रिय मानव अधिकार आयोगसँग र जुन जुन आयोगको छ महिलाका समस्या छ भने राष्ट्रिय महिला आयोगसँग होइन थारूका समस्या छ भने थारू आयोगसँग मुस्लिमका समस्या छ भने मुस्लिम आयोगसँग जनजातिको समस्या छ भने जनजाति आयोगसँग हामीले समन्वय र सहकार गरेर यसलाई अगाडि बढाएका छौँ जसको कारण एउटा के भएको छ भने हामीले गरेका सिफारिसहरू तत्काल दुई प्रकारका सिफारिस हामीले गर्छौँ एउटा अल्पकालीन भनेको तत्कालै गर्नुपर्ने र एउटा दीर्घकालीन रूपमा जस्तै जुन अवेरनेसका जुन कार्यक्रम केही कार्यक्रमहरू हामी तत्कालीको लागि हामीले लैजान्छौँ भने इन्कम जेनेरेसन कार्यक्रम तत्कालीको लागि हामी प्रुभ गर्छौँ भने दीर्घकालीनको लागि जुन बहुवर्षीय योजनाहरू हामी बनाएर नेपाल सरकारमा दिएका छौँ तर पछि त्यो एकदम सत्य कुरा भन्दाखेरि यो डेढ वर्षको जुन अवधिदेखि झन्डै हामी दुई वर्षमा जुन जुन कोभिडको जुन महामारी चल्दैछ यसमा गर्नुपर्ने राज्यले छुट्याउनु पर्ने जति बजेट हो त्यो छुट्याउन सकेको छैन जनशक्ति र धनशक्तिको एकदम गम्भीर सङ्कटमा छ भने अर्कोतिर के छ भने ठाउँमा पनि पुग्न सकेको छैन हुनसक्छ यो तराईमा कोभिडका त्यति सङ्कट नदेखा छैन भने तर काठमाडौँमा यो अवस्था गम्भीरकै अवस्थामा देखिन्छ पहाडतिरको त्यस कारण जति हुनुपर्ने हो त्यति काम हुन सकेका छैन सिफारिस गरिएका कामहरू सम्पूर्ण हुन सकेका छैन त्यति यदि काम भइदिएको भए त यो मलाई लाग्छ यी प्रश्नहरू हामी कहाँ रहँदैन तर यो आयोगहरूको पनि आवश्यकता हुँदैन यी समस्याहरू दलितका समस्या समाधान भइदियो महिलाका समस्यामा दृष्टिका समस्या समाधान भयो भने किन आवश्यकता छ यो मधेसी आयोगको होइन ठिक त्यस कारणले यो समाधान नभएको कारणले समाजमा यी समस्या भएकै कारणले पनि यी आयोग भएको छ त्यस कारणले यो समस्याहरू लाई अगाडि बढाएका छौँ हामी समाधान गर्नको लागि र सिफारिस गरेका कामहरू सबै कुरा हामीलाई यो पनि जानकारी हुनु पर्नु आर्थिक सामाजिक र सांस्कृतिक अधिकार दिनु हो राज्यले भएका जुन स्रोत साधन छ त्यसै आधारमा सदुपयोग गर्ने हो नागरिक र राजनीतिक अधिकार त्यो मेन्डेटरी हुन्छ, अत्यावश्यक हुन्छ, उसले गर्नै पर्छ राज्यले। र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार जुन हो क्रमशः हुँदै जाने, यो जुन हो इन्टरनेसनल्ली यो एउटा जुन हो मान्यता हो, त्यस कारण त्यसै आधारभूत काम हुँदै गएको छ र यो क्रमशः हुँदै जान्छ र मलाई लाग्छ केही वर्षभित्रमा यी कुराहरू अगाडि बढ्छ। अब सिफारिसका कति पर्सेन्ट भयो भने त कति पर्सेन्टमा ठ्याक्कै अहिले भन्न गाह्रो हुन्छ, किनभने हामीले अध्ययनको क्रममा छौँ कि हामीले गरेका जुन दुई वर्षमा जुन यो 27 महिनामा कति काम गर्यौँ र सरकारले कति यसको जुन कति पर्सेन्ट सिफारिस गरेको छ त्यसको लागि अध्ययनको लागि हामीले एउटा बाहिरका टिमलाई पनि दिएको छौँ र हाम्रो ग्रुपमा पनि हामी सचिवजीको अध्यक्षतामा एउटा टिम बनाएको छ। त्यसको केही दिनमै चाहिँ रिपोर्ट आउँछ, त्यसपछि प्रतिशतकै आधारमा भनौँला। तर गरिएका कामलाई हामीले सिफारिस खालि सिफारिस गरेर छोडिदिँदैनौँ, हामीले त्यसका पछाडि जुन मन्त्रीलाई, प्रधानमन्त्रीलाई वा अन्य कुन कुन सरकारवालालाई चाहिँ हामीले भन्ने गर्छौँ र भन्न लगाउँछौँ, जसबाट के हुन्छ भने भएका कामहरूलाई समाधान हामी जाने गरेका छौँ। यो मैले यहाँ मार्फत फेरि म सम्पूर्णमा म निवेदन गर्न चाहन्छु।
हुन्छ, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद।
हुन्छ, एकदमै सम्पूर्ण फेरि श्रोता माझमा मेरो पुनः निवेदन, हार्दिक प्रणाम।
उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गे साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाछ्यु गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौ र बचाउ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
हस्ता मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश 2 कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई janakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेशजीलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।